الرحمن الرحيم وبه نستعين فإنه ناصر وخير معين يا حبيب من لا حبيب له يا سند من لا سند له يا ذخر من لا ذخر له ذخر له يا أمان الخائفين يا راحم المساكين أما بعد فقد قال الله سبحانه وتعالى في كتابه المبين وهو أصدق القائلين بسم الله الرحمن الرحيم والفجر وليال عشر. اب تمام دوستوں کی خدمت میں انقلاب اسلامی کی اکتالیس سالگرہ کی مناسبت سے مبارکباد پیش کرتا ہوں اور دعا کرتا ہوں کہ اللہ تعالیٰ ہم سب کو اس عظیم نعمت بزرگ الہی کی قدر کرنے اور اس کی مناسبت سے اپنے کاندھوں پر عائد ہونے والی ذمہ داری سے صحیح معنی میں عہدہ برا ہونے کی توفیق عطا فرمائے. اس لیے کہ یہ بہت ایک عظیم ذمہ داری ہے. 41 سال اسلامی انقلاب کی کامیابی کو ہو چکے ہیں اور ان 41 سالوں میں بہت سے نشیب و فراز، بہت سے پیچ و خم آئے ہیں. جیسے وقت کافی ہو گیا ہے، میں بھی بہت ہی مختصر اور چاہوں گا مفید اور کی پوائنٹس کی صورت میں گفتگو کروں. اور جس چیز کو آج میں نے محور گفتگو بنایا ہے وہ آیت اللہ حسن زادہ عملی کا ایک حالیہ بیان ہے جس پہ میں نے کہیں گفتگو بھی کی ہے، اشارہ بھی کیا. آج چاہتا ہوں قدر تفصیل سے اس پر روشنی ڈالوں اور وہ اسلامی انقلاب کے حوالے سے ان کی گفتگو ہے. اور اسلامی انقلاب اور عصر ظہور کو انہوں نے جوڑا ہے، اس لیے کہ آج ہم جمع ہوئے ہیں کہ اسلامی انقلاب کے کیا اثرات ہیں، اسلامی انقلاب کو ان 40 گزشتہ سالوں میں کن چیلنجز کا سامنا کرنا پڑا، کس پیچ و خم سے گزر کر یہ اسلامی انقلاب یہاں تک پہنچا ہے، وہ تقریباً آپ سب جانتے ہیں کہ کیا حالات تھے، کیا واقعات تھے. اسے بہت ساری ڈاکومنٹریز مل جائیں گی، گفتگو سنی ہے آپ نے، لیکن جس پہلو کو میں یہاں بیان کرنا چاہ رہا ہوں وہ ایک الگ ہی پہلو ہے، اور اگر وہ پہلو ہماری سمجھ میں آ جائے تو ہماری ذمہ داریاں بہت بڑھ جائیں گی، بہت بڑھ جائیں گی ذمہ داریاں. اور یہ ذمہ داریاں جغرافیہ لحاظ سے نہیں ہیں بلکہ یہ ذمہ داریاں آگے آ جائیں، ادھر آ جائیں، یہ ذمہ داریاں در حقیقت عقائدی ایمانی لحاظ سے ہماری ذمہ داریاں ہوں گی، اور یہ ذمہ داریاں جو ہیں وہ ہمارے مستقبل کو اور ہمارے خطے کو اور ہمارے ملک کے مستقبل کو روشن کریں گی. بس اس بنا پر ان 41 سالوں میں اسلامی انقلاب نے نہ صرف اپنے وجود کو باقی رکھا ہے، وجود کو منوایا ہے، اور اس انقلاب اور انقلاب فکر کو لوگوں تک پہنچایا ہے. گزشتہ ان 10 سالوں میں جو بہار یا اسپرنگ آپ کو نظر آئی عرب علاقوں میں اور عرب ممالک میں، یہ اسی کا نتیجہ ہے. ان 10 سالوں میں آپ کو نائجیریا میں جو اسلامک موومنٹ نظر آتی ہے وہ اسی کا نتیجہ ہے، انتفاضہ ہو اسی کا نتیجہ ہے، یمن کا انقلاب ہو، بحرین کا انقلاب ہو، دوسرے ممالک میں استقامت ہو، یہ اسی کا نتیجہ ہے. یعنی ہو نہیں سکتا، حتیٰ کشمیر کا مسئلہ، افغانستان کا مسئلہ، اور سب سے بڑا کہ پھر عراق کا مسئلہ، در حقیقت یہ وہ تمام مسائل ہیں کہ جو اس سے جڑے ہوئے ہیں. تو ان 40 سالوں میں اسلامی انقلاب نے اپنے آپ کو، اپنے وجود کو ابھارا، منوایا، باقی رکھا، اور باقی ایسے نہیں رکھا ہے کہ جہاں پر کسی کے سامنے کاسہ لیسی کی ہو. آج ہم اگر اپنی حکومتوں کو دیکھتے ہیں یا پاکستان میں سیاست کو دیکھتے ہیں تو وہ اپنے وجود کو باقی رکھنے لئے کاسہ لیسی کرتے ہوئے نظر آتے ہیں، بوٹوں کو اور جوتوں کو چاٹتے ہوئے نظر آتے ہیں، और वाबस्तगियाँ और अपने मफादात की जंग में जो है दर हकीकत बहुत कुछ करते हुए नज़र आ रहे थे। इस्लामी इनकलाब ने अपने वजूद को बाकी रखा है, और उसकी सबसे बड़ी कामयाबी कि उसने ज़माने की जालिम ताकतों से, साम्राज्य निज़ाम से दर हकीकत टक्कर लेते हुए अपने वजूद को बाकी रखा है। और इस बाकी रखने के साथ साथ उसने न सिर्फ ये बाकी रखा बल्कि दूसरे वजूद को मुतज़लज़ल किया है, हिला के रख दिया है, उन्हें सोचने समझने मजबूर किया। वो जो नहीं सोच रहे थे अब वो सोच रहे हैं, जो नहीं कर रहे थे वो अब करने लगे हैं, जो इकदामात उनके हैं उनमें जो बौखलाहट नज़र आती है, जो इस्तराब नज़र आता है उनके बयानात में, जो लुकनत नज़र आती है उनके फ़ैसलों में, जो उजलत पसंदी नज़र आती है, वो सब इस इनकलाब इस्लामी की कामयाबी का नतीजा है। चुनाचे इन 10 सालों में इस्लामी इनकलाब ने अपने वजूद को, वजूद से पहले इस पौधे को उगने से पहले कत्ल करने की कोशिश की गई, इस बीज को दबाने की कोशिश, इस आवाज़ वाले गले को काटने की कोशिश की गई, लेकिन उन तमाम चीज़ों के बाद इमाम ख़ुमैनी जला वतन होते हैं, 15 साल बाहर रहते हैं, क़यादत करते हैं, रहनुमाई करते हैं, वापस आते हैं और इस्लामी इनकलाब कामयाब होता है। जंग थोपी जाती है, मैं सिर्फ गुज़र एक खाका पेश कर रहा हूँ, जंग थोपी जाती है, 8 साल पूरी दुनिया सद्दाम के पीछे खड़ी है, जंग नज़र आते हैं, कहते हैं कि ये जंग क्या थी। जंग के मुतालिक एक वाक़या आपको सुनाऊं, ईरान इराक़ की जंग ख़त्म हो गई, सुलह कबूल कर ली गई, इराक़ ने एक जश्न किया बगदाद में और वहाँ सारे अरब ममालिक को बुलाया, जश्न किया और सबको बुलाया, तो कुवैत का जो अमीर था वो भी वहाँ गया, सारे अरब मौजूद थे, भाई हमने अजम को शिकस्त दे दी, अरबों ने मिलके मसलन ईरान को मजबूर कर दिया। खैर आखिर में कुवैत के अमीर ने कहा कि सद्दाम हुसैन साहब, हम भी एक जश्न जो है वो अपने मुल्क में बरपा करना चाहते हैं इस कामयाबी का, आप भी तशरीफ़ लाइएगा। उसने कहा हम आपके घर ज़रूर आएंगे, आपके घर ज़रूर आएंगे, बड़ा ज़ोर दिया उसने। कुवैत का अमीर समझ नहीं सका, सदा के बेवकूफ़ हैं, बद्दू हैं, ये नहीं समझ सके कि क्या कह रहे थे सद्दाम। कुछ ही अरसे बाद जो है, कुछ ही महीने बाद सद्दाम ने कुवैत पे हमला कर दिया, और ये अमीर जो था कुवैत का, ये सऊदी अरब में जाके इसने पना ली, जान बचाई, वहाँ उसकी समझ में आया। तो किसी ने सद्दाम हुसैन से पूछा कि जब तक आप ईरान के साथ लड़ते रहे तो आप एक दिन के लिए भी आपने 8 साल में फौजी लिबास नहीं उतारा, जब आपने कुवैत पे हमला किया तो आपने कोई पेंट शर्ट पहनी हुई थी या पेंट कोट टाई लगाई हुई थी, ये क्या वजह है। उसने कहा कि असल में कुवैत पे जब मैंने हमला किया तो सारी जनखे थे, मर्दनुमा औरतें थी, कोई मर्द नहीं थे मेरे सामने, मैंने अपनी तोहीन समझी कि मैं इनके सामने फौजी लिबास पहन के जाऊँ। तुम तब तक मुल्क छोड़ के भाग गए थे, तुम्हें इतनी कुदरत नहीं थी कि अपने मुल्क का दिफा कर सको, तुम सऊदी अरब जाके बना ली, और इन 8 सालों में मैंने इसलिए एक लम्हे के लिए फौजी लिबास नहीं उतारा कि मेरे सामने इन 8 सालों में मर्द मौजूद थे, मर्द मैदान। कितना फ़र्क है कि दुश्मन एतराफ़ कर रहा है, 8 सालों में कोशिश की वजूद को बाकी रखा, 8 सालों के बाद फिर आता है तामीर व तरक्की का ज़माना, जिसको रहबर गुज़िश्ता 20 सालों से कह रहे हैं कि हमने आगे बढ़ना है, और वो आगे बढ़े और उन्होंने साबित किया, और ऐनुल असद पे जो हमला हुआ है बकौल रहबर की जो थप्पड़ मारा गया है, ये टेक्नोलॉजी की एक जंग थी कि जिसको ईरान ने कैप्चर किया, हासिल किया, और उनकी टेक्नोलॉजी को, उनके रडार सिस्टम को मफलूज किया और उनको इस अंजाम तक पहुँचाया। और फिर ये इनकलाब जो है वो सादिर हुआ, पहुंचा लोगों तक कि अरब स्प्रिंग, इनकलाब, बेदारी, शऊर, ये सब। और फिर इस इनकलाबी का दूसरा रुख कि इस्लामी ममालिक के साथ इसका एक कोऑर्डिनेशन हमास के साथ हो, हिजबुल्लाह के साथ हो, यमन के मुजाहिदीन के साथ हो, हूसियों के साथ हो, या इराक़ की हशदुशाबी और मरजईत के साथ हो, हत्ता पाकिस्तान के साथ हो, ठीक है ना, उसके अलावा दुनिया के दीगर ममालिक में जो सूरत हाल रही है, इस इस्लामी इनकलाब का एक बहुत बड़ा किरदार रहा है। चुनाचा ये कोऑर्डिनेशन था कि जिसने दाइश जैसी ताकत को शिकस्त दी। दाइश आई थी बाकी रहने के लिए, दाइश आई थी कत्ल करने के लिए, दाइश आई थी तशय्यु को सफ़े हस्ती से मिटाने के लिए, दाइश आई थी तकफीरियत का बीज बोने के लिए, दाइश आई थी दहशत और रोब और दबदबे के लिए, दाइश आई थी मौत का रक्स दिखाने के लिए, दाइश आई थी बड़ी ताकतों के ईमा और इशारे पर उनकी फंडिंग से, ताकि जो मुसलमानों को दो हिस्सों में तकसीम की, मुसलमानों का पैसा, मुसलमानों का असलहा, मुसलमानों का दुश्मन, मरने वाला मुसलमान, मारने वाला मुसलमान। असल ये एक फ़िक्र है पूरी, इस पर डिबेट होनी चाहिए कि क्या हुआ, दाइश क्यों बनी। इस्लाम का मुकाबला इस्लाम से है और अब तशय्यो का मुकाबला तशय्यो से है। तशय्यो के अंदर से एक जाली तशय्यो, लंदन की तशय्यो निकल, सुन्नियत के अंदर से एक सीआईए की सुन्नियत निकाली गई है, इस्लाम से वहाबियत को जन्म दिया गया है, इस्लाम से कादियत को निकाला गया है, इस्लाम से बाहियत को निकाला गया है, ताकि ये निकलें और अपने वजूद का ऐलान करें और मुसलमानों के अंदर तफरक़ा डाला जाए। लिहाजा इस्लाम को इस्लाम से और तशय्यो को तशय्यो से, सुन्नियत को सुन्नियत से लड़ाया जा रहा है, जहाँ जो भी मौका है वो दर हकीकत सामने आ रहा है आहिस्ता आहिस्ता। लिहाजा अब फिक्र ये है कि इन्हीं का पैसा हो, इन्हीं के मरने वाले, इन्हीं के मरने वाले। ये वो फंडिंग थी जिसने दाइश को वजूद बख्शा, आईएसआईएस को, और लेकिन जिसको शिकस्त हुई, वो शिकस्त बनाने वाला जो था वो इस्लामी इनकलाब था। बस ये कोऑर्डिनेशन हुआ और वो ब्लॉक, रेजिस्टेंस ब्लॉक, जो इस सेंचुरी डील या न्यू वर्ल्ड ऑर्डर या इसी जैसे दूसरे कैम्प डेविड के माहिदे और इसी जैसे दूसरी डीलिंग जो की जाती रही सदियों में, अनवर सादात से लेकर और हुस्नी मुबारक से लेकर, मुर्सी से लेकर और आपकी खिदमत में बरस करूँ और दीगर लोगों तक, इस तमाम डील को मुख्तलिफ शक्लों से, मुसव्विदों से, बिलों से और मुख्तलिफ फॉर्म्स में जो है वो लाकर इसको साबित करने की बैठने कोशिश की, यरूशलम को हटाकर जो है यानी बैतुल मुकद्दस को अपना दारुल खिलाफा मान रहे यरूशलम को, और फिर वहाँ पर अमेरिकन कौंसलेट का आना और उसको बड़ी आहोताब से जो है बयान करना कि हमने फला कर दिया फला कर दिया। ये असल कोशिश बहुत कि उन्होंने कुछ नहीं कर सके। अलगरज ये कि इस मुज़ाहमती ब्लॉक में हिज़्बुल्लाह के साथ, आपकी खिदमत में अर्ज़ करूँ फ़लस्तीन के साथ बहुत बुनियादी काम अंजाम दिया गया, शाम जिसे सूर्या कहा जाता है उसके साथ मिलकर एक बहुत अजीम काम अंजाम दिया, फिर वही दाइश जो जब इराक़ आए तो वहाँ पर इराक की मरजियत और अशद शाबी आर अमामी फोर्स के साथ जो ये काम अंजाम दिया गया, और फिर ये इसको यहाँ मुंतकिल होना था, उसका रास्ता भी पाकिस्तान आने का रास्ता भी शहीद कासिम सुलेमानी ने रोका। अलगरज़ ये कि इस्लामी इनकलाब ने अपने वजूद को साबित किया और उस दिफाई पोजीशन से निकल कर इस्लामी इनकलाब हमले की पोजीशन में आया, अपने वजूद से आगे बढ़कर एक कदम निकाला, अपने वजूद को, अपनी टेक्नोलॉजी को, अपने इल्म को, अपने रिसर्च को सामने लाया। जो कुछ भी आपके सामने है वो आपके सामने है, इसमें कोई ढकी छुपी बात नहीं है, इस्लामी इनकलाब ने साबित किया। सवाल ये कि ये इस्लामी इनकलाब कैसे कामयाब हो गया? अच्छा, जहाँ पर दीन सुलाने का काम अंजाम दे रहा था, दीन गोली थी, अफ्यून था, 40 साल पहले पाकिस्तान में हम, जिसको मैंने किसी मौके पे बयान किया था कि हम सारे इज्तिमाई काम कर रहे थे लेकिन हमें इज्तिमाईत नहीं थी, नमाज जमात थी, इज्तिमा था, जुमा था, इज्तिमा था, लोग गैदर होते थे लेकिन रूह इज्तिमाईत नहीं थी, आज़ादारी थी, जुलूस थे, मजलिसें थीं, बड़े बड़े जुलूस थे, इज्तिमाई रूह नहीं थी, सीना जनी थी, मातम था, अंजुमन थी। खूब एक लीडर खड़ा हुआ है साहिब ब्याज, वो आपसे मातम करा रहा है, उठा रहा है, बिठा रहा है मातम को, आवाज़ ऊंची करवा रहा है, ऐसे मातम करो हल्के तेज, ये क्या इज्तिमाई रूह है ना, एक सेटअप है, एक मैकेनिज्म है, मातम था, सब कुछ था, आज़ादारी थी, जुलूस थे, मरसियत थे, सब कुछ था, लेकिन इज्तिमाई रूह नहीं थी। तवज्जो कीजिएगा, दीन सुलाने का काम कर रहा था। मजलिसों करने के बाद हम सो रहे, इज्तिमाई रूह वाले काम करने के बाद हम भी इज्तिमाई रूह से गाफिल थे। चुनाचा ये फ़िक्र हमें पैदा की गई, उस फ़िक्र को तोड़ा, उस जमूद को तोड़ा, इस्लामी इनकलाब आया, उसने दीन का नारा लगाया। दीन ये काम कर रहा था और ये काम दीन के नाम पे हो रहा था, ये काम आज़ादारी के नाम पे हो रहा था। अच्छा, आज़ादारी का तसव्वुर ऐसे दिया था, ये नहीं कहता कि आज़ादारी सुलाने वाली है, नहीं, तवज्जो रखिएगा, नमाज सुलाने वाली है, नहीं, हज सुलाने वाला है, नहीं, बहुत अच्छी आज़ादारी करो, बहुत अच्छी नमाज पढ़ो, अच्छा कुरान पढ़ो इज्तिमाई तौर पर, लेकिन क्या है, बुरा मत कहो, साम्राज्य को बुरा मत करो, जालिम को बुरा मत करो। लान होती थी, अल्लाहुम्मा लान अव्वल ज़ालिम ज़लम हक़ मुहम्मदिन वालिम, अल्लाहुम्मा लान क़त्लत हुसैन अहल बैती व साहबी व औलादी, लेकिन क्या है, वो लान का फ़लसफ़ा जो था, रूह लान जो थी, रूह तवल्ला तबर्रा जो थी, वो नहीं थी। सब कुछ हो रहा था लेकिन सब कुछ नहीं था। इस बिना पर आप ये देखें कि इस तरीके से जो है वो डिज़ाइन किया गया था दीन को, कि रूह निकाल ली जाए और जिस्म दे दिया जाए, और यही हो रहा था। नमाज, रोज़ा, हज, ज़कात, खुम, जिहाद, तवल्ला, तबर्रा, आज़ादारी, जुलूस, मातम, मजलिस सब हो रहा था, हज हो रहा था, लेकिन रूह नहीं थी। ये कैसे इनकलाब कामयाब हो गया, ये कैसे यहाँ से जो है ना बेदारी पैदा हुई, यहाँ से कैसे एक ज़िंदगी की जो है ना वो रमक जो है वो हमें नज़र आती है। पहले ये ख़ुद एक अलग टॉपिक है कि इनकलाब इस्लामी कैसे कामयाब हुआ, ये बहुत मुफसल टॉपिक है, इस पर गुफ्तगू होनी चाहिए, वो क्या हालात है, क्योंकि आप में से कोई उस ज़माने मौजूद नहीं था कि जिसने अपने हाथों से, अपनी कानों से और अपनी आँखों से देखा हो, सुना हो या काम किया हो, और आप में कोई 20 साल, 15 साल, 22 साल, 25 साल का होगा। इस्लामी इनकलाब को 40 साल, 41वां साल है अल्हम्दुलिल्लाह। तो इस पर गुफ्तगू होनी चाहिए, इससे बहुत बहुत ज़्यादा इस चीज़ को क्लियर होना चाहिए कि इस्लामी इनकलाब कैसे कामयाब हुआ, क्या हालात थे, वो क्या चीज़ें थी जिनको इमाम खुमैनी ने जिन किन बुतों को तोड़ा है। खुमैनी बुत शकन क्यों कहा जाता है, हज़रत इब्राहिम ने जिस तरह ज़ाहरी बुतों को तोड़कर फ़िक्रों के बुतों को तोड़ा था, उसी तरह इमाम खुमैनी ने भी शाह के बुत को तोड़कर फ़िक्रों के बुतों को तोड़ा है। और ये बुत शकनी का काम आज भी हो रहा है, अभी भी हो रहा है, और ये जो आपको रेजिस्टेंस नज़र आती है वो इसी सूरत में नज़र आती है। इस बिना पर बहुत ज़्यादा ज़रूरत है इस चीज़ की हमें, कि हम उन हालात को समझें, उस सिनेरियो को समझें कि किस सिनेरियो में, किन पस मंज़र में इस्लामी इनकलाब कामयाब हुआ, क्या हालात थे, क्या वाक़ियात थे। खैर, इस्लामी इनकलाब कामयाब हुआ, उसने अपने वजूद को साबित किया, मनवाया, बाकी रखा, सादिर किया, एक्सपोर्ट की फ़िक्र अपने इनकलाबी आज दुनिया भर में हमें नज़र आती है। ये इस्लामी इनकलाब मौजूद है, 40वां साल हो चुका है, 41वां साल शुरू हो चुका है, और अब पूरी आबोताब के साथ ये चीज़ मौजूद है, जिसको 20 साल पहले अगर रहबर मौज़ूम ने जो कहा था, अल्हम्दुलिल्लाह आज 20 साल के बाद साबित किया, और आइंदा आने वाले सालों में और गुज़िश्ता 20 साल जो हैं बहुत अहम साल हैं, बहुत अहम साल हैं, और आप देखेंगे कि इंशाअल्लाह रहबर तूल उम्र और सेहत उनको खुदा अता करे, तो आप देखेंगे कि वो उस तरीके से जो जो उन्होंने कहा था वो करके दिखाएंगे। मेरे ख्याल से आप लोग बहुत थके हुए हैं, सो रहे हैं जी, नहीं। या कुछ सुनाई दे रहा है, दिखाई दे रहा हूँ मैं, दिखाई दे रहा हूँ मैं, आवाज़ तस्वीर दोनों आ रही है। फौजी साहब अभी हंस रहे हैं, बोल रहे हैं, रिस्पॉन्स कर रहे हैं, तो जब कोई दुआई जुमला होता है तो उस पर इलाही अमीन कहा जाता है, जिससे पता है कि तस्वीर के साथ साथ आवाज़ भी आ रही है। या इतने इन्हेमा को तवज्जो से गर्क होकर सुन रहे हैं कि पता ही नहीं कि आगा बोल कहाँ गए, सही है ना। खैर, एक और दुरूद भेजिए मोहम्मद व आले मोहम्मद। तो अर्थ कर रहा था कि इसे इनकलाब मनवाया है, आज ये इनकलाब मौजूद है, और गुज़िश्ता इन 40 सालों को देखकर आपको अंदाज़ा हो जाएगा इस्लामी इनकलाब का। मैं उस पर डिस्कस नहीं कर रहा हूँ कि क्या हालात है, क्या थे, मैं जिस व्यू को बयान करना चाहता हूँ, जिस पहलू को बयान करना चाहता हूँ, उसकी मैं ज़मीन साजी कर रहा था, उसको आप मुकदमा اور پری فیس آپ کے سامنے بیان کر رہا تھا. اب میں آتا ہوں اصل گفتگو میں. یہ انقلاب جو ہے آج موجود ہے. آیت اللہ حسن زادہ عملی ایک بہت بڑے فلسفی ہیں, عارف ہیں, حکیم ہیں, عالم ہیں, آیت اللہ ہیں, مجتہد ہیں, عرفانی شخصیت کے مالک ہیں. حوزہ علم قم میں آپ کا مقام ہے, آپ کا حلقہ درس ہے, آپ کے ترقی یافتہ شاگرد ہیں. اور ایک اور چیز جو آپ کی عرفانی شخصیت کے ساتھ ساتھ مشہور و معروف ہے, وہ علوم غریبہ کا ماہر ہونا. علوم غریبہ یعنی وہ علوم ہوتے ہیں کہ جن کا پڑھنا لکھنا, جن کی تعلیم و تدریس اور ٹیچنگ وغیرہ چھوڑ دی جاتی ہے, کوئی ان کی طرف آتا نہیں. بہت سی فیکلٹیز تھیں یہاں سے 25-30 سال پہلے, اب جو ہے کوئی ان کی طرف جاتا نہیں, وہ متروک ہو گئی ہیں. کتابیں بھی متروک ہو جاتی ہیں, بہت سے سبجیکٹس اور علوم بھی متروک ہو جاتے ہیں. آپ جو ہیں ان علوم کے ماہر ہیں, یہاں تک کہ میتھمیٹکس کے ماہر ہیں. دنیا بھر کے بڑے بڑے میتھمیٹیشنس جو ہیں وہ آپ کے پاس آتے ہیں, اور مثلا فلسفی آتے ہیں دنیا بھر کے آپ سے, عرفانی مسائل رکھنے والے, توجہ رکھنے والے افراد آتے ہیں آپ سے گفتگو کرتے. الغرض یہ کہ یہ تمام صورتحال ہے, آپ ایسی شخصیت کے مالک ہیں, انتہائی خوش مزاج, ایسا آپ کو لگے گا نہیں کہ بہت بڑا عارف ہے. کئی دفعہ ہمیں زمانۂ طالب علم ملنے کا شرف حاصل ہوا, تو انتہائی خوش مزاج, ہنسنے بولنے والے, نوجوان جمع ہو جائیں ان کے گھر, گر جمع ہو جائیں, لگتا ہی نہیں کوئی بہت پہنچی ہوئی شخص. ہماری تو جو پہنچی ہوئی ہوتا ہے وہ اس کا منہ ٹیڑھا ہو جاتا ہے, آنکھوں میں آنسو آ جاتے ہیں جی, اور جو ہے وہ لگتا ہے یہ بہت اللہ والے ہیں. یہ نہیں, وہ ایسے نہیں, ہنستا مسکراتا چہرہ سب کے سامنے. خیر, ایک وفد گیا جو مہدویت پر ریسرچ کر رہا تھا, امام مہدی کے وجود پر اور ان کی برکات اور ان کے ظہور پر, کیونکہ یہ آخر الزمان ہے. تو وہاں جا کے انہوں نے پریزنٹیشن دی, اپنے اپنے مقالے ریسرچ تھیسز جو تھے انہوں نے بیان کیے, اور آخر میں کہا اب آپ اپنی استادانہ نظر دیں, کیا غلط, کیا درست, کیا صحیح ہے. اور کسی نے کہا انقلاب آنے والا ہے اور یوں ہونے والا ہے, اور یہ علامتیں ہو گئی ہیں, یہ علامتیں باقی ہیں. اب ہم تو علامتوں کو گن رہے ہوتے ہیں نا, اب خود ان علامتوں پہ گفتگو ہونی چاہیے کہ علائم ظہور, علامات ظہور سے کیا مراد ہیں, کتنی رہ گئیں, کتنی ہو گئیں, یہ کیا کہانی ہے, کیا حقیقت ہے اس کے پیچھے. تو گفتگو ہونی چاہیے ایسے نشستوں میں ہونی چاہیے تاکہ جو ہے وہ عقائدی طور پہ بھی جو ہے نا وہ آپ مضبوط ہو سکے عقائد مہدویت سے. چنانچہ ریسرچ پیش کیا ان تک, اب آپ اپنی نظر دیں, تو انہوں نے ایک جملہ کہا, سب وہاں تو ایک زلزلہ آ گیا, سب ہل گئے کہ اگر میں آپ سے کہوں کہ ظہور ہو گیا ہے تو آپ کیا کہیں گے. کیا مطلب آغا صاحب, ظہور ہو گئے؟ آپ کو آپ کو سر کھجا رہا ہے کوئی, کر آغا صاحب نے کیا کہہ دیا. اگر بگویم اتفاق ظہور اتفاق افتاد است, اگر میں یہ کہوں کہ ظہور ہو چکا ہے, آپ کیا کہیں گے؟ سب پریشان ہو گئے. کیا میں اس کو تھوڑا سا کھولتا ہوں, جب دیکھا کہ کوشچن مارک بنا ہوا ہے, کسی کا منہ کھلا ہوا ہے, کسی کی آنکھیں پھٹی ہوئی ہیں, کوئی جیسا تھا ویسا کہ اسٹل کا اسٹل ہو کے رہ گیا. خوب, اب انہوں نے کہا میں خود ہی اس کی تشریح کر دوں, ورنہ تو یہ سوال کر کر کے مجھے مار دیں گے. یہ اسرائے مزہ کی جملہ تھا. انہوں نے کہا یہ جو کوشچن مارک نظر آ رہا ہے, اب میں اس کو تھوڑا سا حل کرتا ہوں. انہوں نے کہا مقول غیبت و ظہور حضرت, امام زمانہ کا ظہور جو ہے اگر اچانک سے ہو جائے, صبح خبر آ جائے امام زمانہ آ گیا, سڈنلی ہو جائے, دفعتاً جس کو کہا جاتا ہے, اچانک سے ایک دم ہو جائے, تو کہتے ہیں یہ بات یقینی ہے کہ انسانی معاشرہ اس عظیم چینج کو, اس عظیم تبدیلی کو اور اس انقلاب کو برداشت کرنے کی تاب نہیں رکھتا. لہذا حکمت الہی تقاضا مند ہے اس بات کا, اس بات کا تقاضا کرتی ہے کہ یہ ظہور کا عظیم مرحلہ تدریجی اور گریجولی انجام پائے. توجہ رکھیے گا, گریجولی انجام پائے. تو اب اس کو انہوں نے اور جب انہوں نے گفتگو کی, جب اور مزید پریشان ہوئے کہ گریجولی انجام پائے, ہو چکا ہے ظہور, اب لوگ اور پریشان کے جناب یہ کیسی بات کہ انہوں نے کہا میں اب آپ کو اس کی تشریح کرتا ہوں. کو کہتے ہیں کہ अगर मैं कहूँ कि पहली बात हुई ना जब रिसर्च, अगर मैं दूर हो गया तो आप क्या कहेंगे? सब तो परेशान हो गए। फिर उन्होंने कहा कि ये ग्रेजुअली है। जब उन्होंने देखा कि ये सब परेशान है तो उन्होंने कहा कि अब मैं आपको उसके बारे में बताता हूँ। उन्होंने कहा कि खुदावंद आलम ने कायनात में कुछ कवानीन बनाए हैं, उन कवानीन को हम यूनिवर्सल ट्रुथ कह सकते हैं, कायनाती हकायक या कायनाती सच्चाइयाँ कह सकते हैं। वो सच्चाइयाँ तकवीनी लिहाज से भी और तशरीई लिहाज से भी, ख़ुद ही एक अलग टॉपिक है कि कायनाती हकायक यूनिवर्सल ट्रुथ जो जिसको हम कहते हैं, तकवीनी क्या होता है, तशरीई क्या होता है। बहरहाल ये ख़ुद एक अलग टॉपिक है, मैं इसमें खोल नहीं रहा हूँ। उसके अब तक कवानीन हैं, ज़ाहिर के कवानीन हैं, फितरत शहद की मक्खी आज से 1000 साल पहले एक घर बनाती थी, आज भी वैसे ही बनाती है, लेकिन इंसान वैसे नहीं रहता, इंसान वैसे नहीं बनाता। शहद की मक्खी को खुदा ने तकवीनी लिहाज से उसकी हिदायत कर दी, तो मैं से बनाओ। 1000 साल पहले चूटी जिस तरह ज़िंदगी बसर करती थी, वैसे ही दाने को तोड़ कर दो हिस्सों तकसीम करके सर्दी गर्मी के लिए गज़ा बनाती है। ये तकवीनी हिदायत है। तशरीही हिदायत इंसानों से मखसूस है। तशरीही यानी शरीयत, यानी कानून, यानी इंस्टीट्यूशन, यानी किताब, यानी हादी, यानी रहनुमा, यानी गाइडेंस, ये इंसानों से मखसूस है। सिर्फ तकवीनी और तशरीही लिहाज से खुदा ने इन तमाम इंसानों को, हैवानात को हिदायत किए, हैवानात को तकवीनी लिहाज से और इंसानों को तकवीनी और तशरीही दोनों लिहाज से। तो कहते हैं कि यूनिवर्सल ट्रुथ के कवानीन जो हैं ये इस निज़ाम को चला रहे हैं, और जब तक ये कवानीन अप्लाई होते रहेंगे ये ज़िंदगी सही तौर पे चलती रहेगी। मसलन उन्होंने कहा ये सूरज जो निकलता है, सूरज निकलता है, सूरज घूमता है, ज़मीन घूमती है, हाँ सूरज नहीं घूमता, सोच रहे हाँ सूरज घूमता है, ज़मीन घूमती है, खौफ ज़मीन अपने महवर के गिर्द घूम रही है, खुद रोटेट हो रही अपने महवर पर, और उस रोटेशन में ही वो रोटेट होते 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 जो है सूरज के गिर्द एक चक्कर लगा रही होती है। ये जो अपने महवर पे घूम रही है, अपने एक्सिस पे घूम रही है, इससे क्या हो रहा है, डे एंड नाइट बन रहे हैं, और ये इसी हालत में रोटेट होते होते एक दिन, दो दिन, तीन दिन, चार दिन, 100 दिन, 200, 365 दिन हो गए, ये क्या हुआ, ये साल हो गया। साल में 4 मौसम होते हैं, ये मौसम भी क्या है, इसी गर्दिश है, लैल नहार ये जो होती है कि दिन आ रहा है, रात आ रहा है, ये सब किससे है, ये भी ज़मीन की रोटेशन से, कि जो अपने महवर पर घूम रही है और सूरज के गिर्द घूम रही है। कहते हैं कि उनको फ़र्ज़ कर रहे हैं अभी रात हो रही है, जब सूरज तुलू होने लगता है तो क्या अचानक से सूरज आ जाता है, बटन टन सूरज आ गया जनाब, 10 बज गए, 11 बज गए, 30 डिग्री सेंटीग्रेड अचानक से, ऐसा तो नहीं होता ना। अगर ऐसा होने लगे सब परेशान हो जाएं, जाना अचानक सूरज निकल आया, ठीक है 30 डिग्री सेंटीग्रेड अचानक से, अभी तो एसी में बैठे थे, अब जो गर्मी शुरू हो गई मसलन, अभी लाभ में तो अचानक से तो सूरज निकल आया, असल निज़ाम ज़िंदगी दरम भरम हो जाएगा, ठीक है ना। तो तकाजा क्या है कि इसको ग्रेजुअली आना चाहिए। यह सूरज अचानक से 12 बजे एकदम धड़ाम से गिर पड़े, गायब हो जाए रात, अरे अभी तो दिन तो यह हुआ भैया, ग्रेजुअली गुरूब होता है, यानी सूरज निकलने से पहले रात बहुत तारीख होती है, बहुत तारीख होती है, इतनी तारीख के कुछ सुझाई नहीं दे रहा होता, लेकिन क्या है आहिस्ता आहिस्ता जैसे जैसे फजर, सूरज के आने से पहले फजर निकलती, फजर की सफ़ेदी फूटती है जो फजर सादिक कहलाती है, जहाँ पर जिस वक्त में हम अजान देते हैं फजर सादिक में, वो सफ़ेदी फैलना शुरू होती है, और वो सफ़ेद आहिस्ता आहिस्ता मज़ीद सफ़ेद होती चली जाती है, उजाला जो है वह अभी सूरज नहीं निकला है, आज़ान फजर से लेकर और तुले फजर तक का वक्त जो है वो कोई 80 मिनट का तकरीबन बनता है, तकरीबन 1.25 घंटा 80 मिनट बनता है। इस सूरत इसमें अगर आप देखेंगे तो ग्रेजुअली जो है ना वो उजाला सफ़ेदी बढ़ रहा है, बढ़ रहा है, बढ़ रहा है, बढ़ रहा है, यहाँ तक के अब पता चल जाएगा कि आसमान में साफ़ हो गया, अभी सूरज नहीं निकला है, लेकिन सूरज अपनी आमद के पहले, आने से पहले अपने वजूद का ऐलान कर रहा है, दुनिया वालों उठ जाओ मैं आने वाला हूँ, यही होता है ना, ऐसे ही होता है ना। और फिर जब सूरज निकल जाता है तो सूरज का जो डिस्टेंस है दिन के 12 बजे ज़मीन से होता है, वही डिस्टेंस सुबह तुलू के वक्त भी होता है। ऐसा नहीं है कि तुलू के वक्त जी जब सनराइज़ हो रहा होता है, सनराइजिंग के वक्त जो वक्त फासला है ज़मीन से वो कम नहीं होता, वही फासला होता है जो दिन के 12 बजे और शाम के 6 बजे होता है। कम हो ज़्यादा होगा तो मसला होगा, लेकिन सुबह के वक्त आप सूरज को देख सकते हैं, लेकिन 12 बजे 9 बजे हद तक सूरज को नहीं देख सकते। क्यों? क्या वहाँ पे सूरज में जो हीट थी वो कम हो गई थी सुबह के वक्त और दिन के वक्त बढ़ गई हैं? हीट तो बढ़ी है, तो क्या सूरज दूर चला गया था और फासला बढ़ गया था, डिस्टेंस बढ़ गया था कि हम उसको देख सकते थे, लिहाजा वो शिद्दत नहीं थी, वो हीट नहीं थी, वो तमाज़त व हरारत नहीं थी, और 12 बजे जो है वो थोड़ा सा फासला कम हो गया, अब ज़्यादा चुभ रही है धूप, हीट महसूस हो रही है? नहीं, फासला वही जो सुबह के वक्त था। वजह क्या है? वजह ये कि सूरज आने से पहले ऐलान कर रहा है, लिहाजा उसकी शिद्दत व हिद्दत में वो कमी है, और आहिस्ता आहिस्ता जैसे जैसे सूरज, उसका डिस्टेंस वही रहेगा जो सुबह 7 बजे तुलू के वक्त था, वही 12 बजे, वही 6 बजे होगा, वही होगा। 6 बजे आप बहुत आसानी से जो है वो सूरज को देख सकते हैं। आप यकीन करें कि यही सूरज होता है कि जिसको आप पिक्चराइज़ कर सकते हैं, मतलब जो सैफुल मुल्क हैं सुबह के वक्त जो मंज़र होता है उसका, वो देखने वाला होता है सनराइजिंग के वक्त, जो पूरी झील में जो है ना वो पूरी सीनरी नज़र आ रही होती है, वो अजीब एक मंज़र होता है, कैप्चर कर सकते हैं। लेकिन 12 बजे आप उस सूरज की तस्वीर भी नहीं ले सकते, वहाँ एक काला धब्बा नज़र आएगा आपको, इतनी तेज़ धूप होगी। फिर सन सेट के वक्त दोबारा से आप उसको पिक्चराइज़ कर सकते हैं, जैसे कि आप अक्सर करते हैं कि सन सेट हो रहा है तो फिर आप ले सकते हैं। क्या फासला कम हो गया? फासला वही है, आने से पहले सिर्फ ऐलान कर रहा है, जाने से पहले ऐलान कर, दुनिया वालों जा रहा हूँ, ऐसा 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 ऐसा। शाम ढलने लगती है, स्याही जो है उजाला कम होने लगता है, स्याही फैलने लगती है, मगरिब आती है, सुर्खी फैलती है, ऐसा ऐसा लाइटें जलनी शुरू होती हैं और फिर रात आ जाती है। ठीक है ना, यही होता है। यदि आने से पहले भी ऐलान है, जाने से पहले भी ऐलान, अगर यही कम अचानक होने लगे, अभी आप बात कर रहे थे और अभी जो है मिसाल के तौर पे अचानक से सूरज जो है वो निकला है, अरे ये क्या, असल ज़िंदगी के निज़ाम तरह मरम हो जाएगी। ये ग्रेजुअली इस तरह निकाला गया है ताकि जो है वो ज़िंदगी का कारोबार चले। ये इच्छा अभी हमारे लिए फ़र्ज़ करना थोड़ा सा मुश्किल है कि हम जो हैं उसको फ़र्ज़ करें, लेकिन ये ग्रेजुअली इसलिए होता है ताकि ज़िंदगी काम चले। वही अगर अचानक से जाते ठंड हो रही थी, अचानक सूरज आ गया 30-40 डिग्री सेंटीग्रेड, या अचानक से ठंड बढ़ गई, तो ये ठंडक का जाना और गर्मी का आ जाना, ये खुद एक गर्मियों बीमारियों की पैदाइश के लिए बहुत यानी बड़ा काम होगा, बीमारियां पैदा हो जाएंगी इससे। चलो, जो ना कहते ये कानून फितरत है, ये यूनिवर्सल ट्रुथ है, ये कवानीन है फितरत के नेचर के, जिसकी वजह से ये हो रहा है। ये अगर ना हो तो फिर ज़िंदगी तरह, कहते हैं कि इमाम इंसान की रूहानी ज़िंदगी का आफ्ताब रोशन है। इमाम कौन है? इंसान की, मोमिन की रूहानी हयात का आफ्ताब रोशन है। जिस तरह आफ्ताब ज़ाहिर मादी अचानक से तुलू और गुरूब नहीं कर सकता, ज़िंदगी दर महरम हो जाए, अगर आफ्ताब ज़ाहिरी इमामत इंसान की रूहानी दुनिया में अचानक से गायब हो जाए, निज़ाम कायनात दरहम बरहम, अचानक से तुलू हो जाए, निज़ाम कायनात दरहम बरहम। मसलन इमाम हसन जो है वो पैदा होते ही मसलन इमाम बन जाते, खूब इमाम अली तो मौजूद हैं अभी, उनको ग्रेजुअली एक रास्ता तय करना है, फिर वो इमाम बनेंगे। यानी इमाम का दर्जा तकवीनी लिहाज से तो उनके पास उस वक्त से जब कायनात नहीं बनी थी, खुदा ने तय कर दिया था, लेकिन एक उनको एक रास्ता तय करना है, एक टाइम गुजारना है इमाम अली की शहादत तक, फिर इमाम हसन जो है इमाम हसन इमाम बनेंगे। इमाम हसन तकवीनी लिहाज से, मनसब के लिहाज से, खुदा के कानून के लिहाज से इमाम है, बचपन से इमाम है, लेकिन उनको उस दर्जे इमामत तक पहुंचने के लिए इमाम हसन की शहादत तक पहुंचना है 50 हिजरी तक, तब जाके वो इमाम बनेंगे। बात समझ में आ रही, क्लियर हो रही है ना? तो वो एक पाथ तय करना होगा, एक रास्ता तय करना होगा, तब जाके वो होगा। अचानक से नहीं हो सकता कि मसलन امام حسن پیدا ہوں اور وہ امام بن جائیں، امام حسن پیدا ہوں امام بن جائیں، یعنی امام ظاہری، نہ کہ امام باطنی، کہ جو تکوینی لحاظ سے وہ میں نے بتایا کہ عالم آخرت سے جب سے رسول اللہ کا وجود تھا اور خدا نے ان کو نبی بنایا تھا، انوار آئمہ کو خدا نے نورانی لحاظ سے جب ان کی وجود تھا اس کو امام قرار دیا تھا، اس میں تو کوئی شک نہیں تکوینی لحاظ سے، بات ہو رہی تشریح لحاظ سے. امام انسان کی روحانی زندگی کا آفتاب روشن ہے جو نہ اچانک غروب کر سکتا ہے نہ اچانک طلوع کر سکتا ہے. اگر ایسا ہو تو زندگی درہم برہم ہو جائے. پھر کہتے ہیں کہ یہ جو میں نے کہا کہ یہ جو ظہور ہے، ظہور ہوا ہے، یہ ظہور صغرا ہے، ابھی ظہور کبرا باقی ہے جس میں امام آنکھوں کے سامنے اپنے وجود کو، پریزنٹیشن کو ثابت کرے گا. امام ابھی تکوینی لحاظ سے موجود ہے، اپنے وجود کے لحاظ سے موجود ہے، دیکھ رہا ہے، سن رہا ہے، آ رہا ہے، جا رہا ہے، فیل کر رہا ہے، سب کچھ کر رہا ہے. السلام علیک ہین تقعد و تسجد، ہین تحلل و تسبح، ہین تقن و ترک و تسجد. ہم کہتے ہیں مولا آپ پہ سلام، جب آپ رکوع کریں، سجدہ کریں، قنوت پڑھیں، نماز پڑھیں، تحلیل تکبیر کہیں، انہیں امام موجود ہے لیکن آنکھوں کے سامنے نہیں ہے. امام تو ہے، ہم نہیں دیکھ پا رہے. لیکن وہ ظہور صغرا کیا ہے، ظہور کبرا کیا ہے؟ جب امام آنکھوں کے سامنے موجود ہوگا، ہم اسے ہاتھ ملا سکیں گے، اسے گلے مل سکیں گے، اس کی خدمت میں جا سکیں گے، اس کے در سے فیض یاب ہو سکیں گے، وہ ظہور صغرا. یہ ظہور کبرا، معذرت، یہ ظہور صغرا ہے، وہ ظہور کبرا ہے. انہوں نے کہا یہ جو میں نے کہا ہے یہ ظہور صغرا ہے، کہا کہ یہ نیچرل چیز ہے اور اس کی پریکٹس آپ ماضی میں کر چکے ہیں. بشریت، انسانیت ہسٹری میں اس کو اپنے ایکسپیرینس میں لا چکی ہے. یہ جو ظہور صغرا کہہ رہا ہوں، یہ غیبت صغرا کی شکل میں انسانیت اس کو ایکسپیرینس کر چکی ہے، اس کا گین کر چکی ہے ایکسپیرینس، اور انسانیت چیز غیبت کبرا کو بھی ایکسپیرینس ملا چکی ہے. یہ کوئی نئی چیز نہیں ہے. اب انہوں نے کہا کہ کیسے؟ کہا کہ نوے امام، دسویں امام اور گیارہویں امام، یہ تین امام گریجولی جو ہیں وہ ان کی زندگی جو تھی وہ اسارت، قیدی، جیل، زندان کی طرف تھی. یہاں تک کہ جو ہمارے نوے امام امام متقی 25 سال کی عمر شریف میں آپ کو شہید کر دیا جاتا. اچھا، کل 25 سال، 25 میں سے 9 نکالیں کتنے بچیں گے؟ 16 سال. ہاں جی، 16 سال مدت امامت. 9 سال کی عمر میں آپ تقریباً امام بن رہے ہیں، 16 سال مدت امامت، اور ان تمام مدت میں جو ہے نا وہ آپ کو جس طریقے سے آپ کو چاروں طرف سے حصار تنگ کیا گیا تاکہ امت سے رابطہ کاٹا جائے، یہ دشمن کی پلاننگ تھی. اصل دشمن کی حکمت عملی کو سمجھے گا اب. غیبت کے آغاز سے قبل دشمن کی کیا پلاننگ تھی، اصل خود اسٹریٹجیکل پوائنٹ آف ویو سے گفتگو ہونی چاہیے، جس کا ایک یوں کہوں کہ خلاصہ اگر آپ پڑھنا چاہیں تو 250 سالہ انسان رہبر معظم کی کتاب، اس کو پڑھیں. پڑھیں اس کو. کس کس نے پڑھی ہے؟ ایک، دس، اندھوں میں کانا راجا، بس ایک ہی ہے، باقی کیا کرنا ہے؟ وہ عہد کر رہے ہیں آج کہ آپ نہیں پڑھیں گے انشاءاللہ تعالیٰ والا، انشاءاللہ یہ واقعی انشاءاللہ. ہاں سب عہد کر رہے ہیں، نہیں کر رہے ہیں؟ نہیں، منہ سے لپسنگ نہیں. ہاں منہ سے استادی مت کرنا بھائی، میں خود استاد ہوں. درود مل کے بھیجے محمد وال محمد، پانے والی ہے. اٹھ کے چلا گیا بندہ شرم کی مارے. 250 سال. اصل دشمن کی حکمت عملی یہ ہے کہ غیبت کے آواز سے پہلے آئمہ کو کس طرح گریجولی جو ہے وہ لے جا رہا ہے. کیا خدا نے بھی اپنا کام چھوڑ دیا تھا یا نہیں؟ نویں امام 25 سال میں شہید، دسویں امام اور گیارہویں امام کی زندگی تقریباً جو ہے وہ نظر بندی اور جیل اور اسارت اور قید میں گزری. اور امام عسکری کو عسکری اس لیے کہا جاتا ہے، عسکر فوجی چھاؤنی کو کہا جاتا ہے، آرمی چھاؤنی کو. وہاں پہ امام کو لا کے مدینہ سے یہاں لا کے قید کیا گیا ہے، نظر بند رکھا گیا ہے،
اصلا دوربینیں لگائی گئیں کہ امام زمانہ کی ولادت ہونے والی آخری حجت کی، لہذا اس کو قتل کیا جائے گا، طے یہ تھا، پلان یہ تھا. حکمت ہے اس کو اگر تھوڑا سا دوسرے انداز سے دیکھا جائے، تاریخ کو تھوڑا سا جدید ٹرمز اور ٹیکنالوجیز کے ساتھ دیکھا جائے تو اس کا پھر مزہ الگ ہوتا ہے. بہرحال وہ چونکہ میرا موضوع اس وقت یہ نہیں ہے، میں اس کو نہیں کھولنا چاہتا. نوے امام 25 سال کی عمر میں شہید ہوئے، 10ویں امام، پھر 11ویں امام، اور پھر امام زمانہ کی ولادت اس دور میں. یعنی یہ تو یہ 11ویں امام کی شہادت تک جو ہے رہا، یہ گریجولی جو ہے وہ امام کی زندگی کو خاموشی کی طرف دھکیلا جا رہا ہے. امام خود چپ نہیں ہے، امام ریزسٹ کر رہا ہے، امام لڑ رہا ہے، امام قیام کیے ہوئے. ایسا نہیں کہ امام بھی ہاتھ پہ ہاتھ رکھ کے بیٹھ گئے تھے، نعوذ باللہ، ٹھیک ہے جو ہو رہا ہونے تو نہیں، ریزسٹ کر رہا ہے امام. ریزسٹنس ہے امام کی تینوں کی زندگی میں آپ دیکھیں گے. اب یہ خود ایک یہ سوال ہے کہ وہ ریزسٹنس کس نوعیت کی تھی، جیسا زمانہ تھا، جیسا دشمن تھا، ویسی حکمت نے اسٹریٹجی تھی امام کی. خوب اس پہ بھی ایک گفتگو ہونی چاہیے کہ جناب وہ کیا حالات تھے، کیا واقعات، امام کا رد عمل کیا تھا دشمن کی پالیسیز کے مقابلے میں. اس کے بعد کیا ہوا، امام کی غیبت صغرہ کا آغاز ہوتا ہے. امام موجود ہیں، چار نائب، اب گریجولی امام پہلے امت کو تیار کیا ہے کہ دیکھو یہ تین امام جو ہیں وہ جا رہے ہیں. آئمہ کی کوششیں تھیں، نیٹ ورکنگ تھی آئمہ کی. خود یہ خود جب میں نے کہا کہ دشمن کی پالیسیز کے مقابلے آئمہ کا کیا عمل تھا، وہ صرف نمازوں میں نمازیں پڑھتے تھے آئمہ، دعاؤں میں دعائیں پڑھتے تھے، یا کوئی نیٹ ورکنگ کی کوئی گراؤنڈ ورک تیار کیا غیبت کے لیے؟ دشمن تو کام کر رہے، کیا امام کام نہیں کرے گا؟ نمائندہ خدا حجت اللہ کام نہیں کرے گا؟ آئمہ کوشش کر رہے تھے کہ جس طرح ہو سکے نیٹ ورکنگ کی جائے اور امت کو تیار کیا جائے. جو ہمیں خاموشی کی طرف دھکیلا جا رہا ہے، زندان کی طرف دھکیلا جا رہا ہے، ہمیں کاٹا جا رہا ہے، ہمیں دور کیا جا رہا ہے امت سے، تو ہم امت کو تیار کریں کہ اپنے پیروں پہ کھڑی ہو سکے. لیکن نہیں ہو رہا تھا، لوگ تیار نہیں ہو رہے تھے، امام تو کوشش کر رہا تھا. اب کیا ہوا کہ یہ تین امام کی شہادت ہوتی ہے اور امام زمانہ کی امامت کا آغاز ہوتا ہے، اور یہیں سے آپ کی غیبت صغرا کا آغاز ہوتا ہے کہ جب جنازے پر امام کے بھائی نماز پڑھنے آتے تو آپ ہٹا دیتے ہیں امام زمانہ، پردے کے پیچھے سے آتے ہیں اور کہتے ہیں کہ نماز میں پڑھوں گا، اور اس کے بعد آپ چلے جاتے ہیں. یہاں سے آپ کا آغاز ہو گیا، اور پھر آپ نے جو ہے وہ چار نائب چھوڑے. اب گریجولی امام نے تیار کر دیا، دیکھو میں غیبت صغرا میں ہوں، ٹائم لمٹ ہے میرے پاس، ایک اس میں چار نائب دے کے جا رہا ہوں. تو یہاں پہ ایک سوال ہی پیدا ہوتا ہے کہ جو امام اپنی چھوٹی غیبت، غیبت صغرا کے لیے چار نائب چھوڑ کے جائے، تو کیا وہ بڑی غیبت کے لیے جس کا ٹائم لمٹ معلوم نہیں ہے، کیا امت کو بغیر کسی ہادی اور رہنما کے چھوڑ کے جا سکتا ہے؟ یہاں سے ولایت فقیہ کا تصور سامنے آتا ہے، یہاں سے اس کی صداقت و سچائی سامنے آتی ہے. بہرحال اس پہ میں، یہاں عید زہرہ میں ایک پروگرام ہوا تھا آپ کے یہاں جعفر تیار میں، پیام ولایت کی طرف سے، اس پہ میں اس پہ ولایت فقیہ پر روشنی ڈال چکا ہوں اس پہ میں. اب امام کیا ہے، غیبت صغرا ختم، چار نائب ختم. اب امام نے کہا میرا ظاہری طور پہ کوئی نائب نہیں ہے، لیکن میں کچھ صفات بتا کے جا رہا ہوں، ان صفات، وہ صفات جن میں ہوں وہ کیا ہیں، وہ میرے نائب ہیں. وہ اما من کان من الفقہ السائل لنفسہ محافظ دینہ مخالف امر مخالف الہوا مطیع لامر مولا فللعوام ان یقلدوہ. فقہ مت جو دین کی حفاظت کرے، خواہشات نفسانی کے مخالف ہو، امر مولا کا، اپنے مولا کا مطیع ہو، کیا کرے، عوام کو چاہیے کہ اس کی تقلید کرے. یہ کس کا حکم ہے؟ 11ویں امام کا حکم ہے. غیبت صغرا ابھی آغاز نہیں ہوا، اسٹارٹ نہیں ہوا ہے، غیبت صغرا اسٹارٹ، امام پہلے سے بتا رہے ہیں فال العوام ان یقلدوا. اور پھر امام نے آ کے غیبت کبرا کے زمانے میں اپنی توقی یعنی سگنیچر سے ایک خط لکھا ہے، اور خط میں جو ہے وہ کہا و ام الحوادث الواقعہ فرج و فیہ الی رواۃ حدیثنا فین حجت علیکم و حجت اللہ. اس پہ میں گفتگو کر چکا ہوں، صرف اس کا ٹرانسلیٹ عرض کر رہا ہوں کہ جو نئے نئے واقعات پیش آ رہے ہیں تمہیں چاہیے کہ جو فقہ ہیں ان کی طرف رجوع کرو، یہ تم پر میری طرف سے حجت ہے، میں تم پہ حجت ہوں. گریجولی امام نے تیار کیا ہے، آئمہ نے تیار کیا ہے. تو جس طرح غیبت گریجولی ہے، اسی طریقے سے ظہور بھی گریجولی ہے. خب جس طریقے سے امام جب امامت کو جب دھکیلا جا رہا تھا خاموشی کی طرف، کاٹا جا رہا تھا، دور کیا جا رہا تھا عوام سے، ہدایت سے، خب کیوں؟ تاکہ امام ہدایت نہ دے سکے، گائیڈنس نہ دے سکے، لوگوں کو متوجہ نہ کر سکے. اب یہاں پہ جو ہے وہ آئمہ کی اپنی حکمت عملی ہے، اسٹریٹجی ہے اور پلاننگ ہے، آپ کے اقدامات ہیں، آپ کے فیصلے ہیں، تاکہ ان کا مقابلہ کیا جائے اور آئمہ اس میں کامیاب رہے، کسی یعنی جہاں تک ان کو موقع ملا اس میں کامیاب رہے. وہ ٹھیک ہے کہ لوگوں نے ساتھ نہیں دیا، لوگ ان کو قبول نہیں کر سکے، زبردستی زور تو نہیں ہے نا کہ امام کہیں گے حکم دے روحانی طور پہ تم میرا کام قبول کرو، نہیں ہو سکتا. آزاد چونکہ خدا نے پیدا کیا، لہذا آئمہ بھی آزاد طریقے سے، اسی طریقے سے جیسے عام انسان حکومت کرتا ہے امام بھی حکومت کرتے ہیں. امام حسین کو علم غیب ہو سکتا تھا کہ وہ اپنے علم غیب سے معلوم کر لیتے کوفہ کے کیا حالات ہیں، یا ان کا علم تھا لیکن انہوں نے اس کو یوز نہیں کیا. انہوں نے مسلم، حضرت مسلم کو بھیجا جاؤ وہاں کے کیا حالات ہیں، یہ نہیں کہا مجھے علم غیب ہے معلوم کر لوں گا بیٹھے بیٹھے سارے مسائل حل ہو جائیں گے، نہیں. کیا بھیجا؟ عام طریقے سے حکومت کی نا. امام نے بھی اسی طریقے سے حکومت کی. اب جو ہے کہتے ہیں کہ یہ جو بس بہت وقت طولا نہیں ہو گیا، یہ جو ظہور کا مرحلہ ہے یہ صغرا ہے. جس طرح گریجولی جو ہے وہ ظہور غیبت ہو رہی تھی، اب ظہور بھی گریجولی ہوگا. یہ جو آپ کو حزب اللہ کی فتح نظر آ رہی ہے، آپ کو اسلامی انقلاب نظر آ رہا ہے، اصل اسلامی انقلاب سے پہلے شاہ ایران کو بٹھانا، امام خمینی کو قتل و غارت کرنا، امام خمینی کی جلاوطنی سے پہلے امام خمینی کو باہر اٹھا کے پھینک دیا انہوں نے اپنے دانش میں کہ یہ ختم ہو جائے گا، اس کو دیار کو فرانس بھیج دو، یہ ختم ہو جائے گا. نہیں ہوا. اصل پوری ممکن ہے کوئی وہی بالکل سورہ یوسف نظر تفسیر نظر آتی ہے، کنویں پھینک دیا، بیچ دیا، جیل میں ڈال دیا. لیکن خدا جس کو عزت دینا چاہے دے کے رہتا ہے، جس کو بادشاہ بنانا چاہے بادشاہ، جس کو تم پھینک رہے ہو، جس کو پستی کنویں کی پستی میں ڈالو، خدا اسے اوج قدرت تک پہنچائے گا. جسے جس کی تم تحقیر کر رہے ہو وہی وارث زمین بنے گا، توجہ رکھیے گا. جس کو تم پیچھے دھکیل رہے ہو وہی آگے لیڈنگ کی صلاحیت اس کے ہاتھ میں ہوگی، پاور ہاتھ میں ہوگی. اور یہی وہ ان 40 سالوں میں ہم نے اپنی آنکھوں سے دیکھا. اچھا اصحاب کہف آپ نے دیکھا ہے؟ دیکھیے سیریل، دیکھیں اگر نہیں دیکھی ہے تو. اس میں کیا اس زمانے کا ہاٹ ایشو کیا تھا؟ یہ مردہ کیسے زندہ ہوں گے؟ مرنے کے بعد مردہ کیسے زندہ ہوگا؟ کیا ہوا؟ خدا نے اصحاب کہف کو موت کی نیند سلا کے دکھا دیا. اس زمانے کا ہاٹ ایشو دیکھ لیا. اس زمانے میں ہم سوچتے دین کیسے رول کرے گا، امام کیسے حکومت کریں گے. اصل امام کو سمجھنے سے پہلے اس اسلامی انقلاب کو سمجھنا ضروری ہے، اس اسلامی انقلاب کے اقدامات سمجھنے ضروری ہیں تاکہ امام کے اقدامات سمجھ میں آ سکیں. جسے اسلامی انقلاب ہضم نہیں ہوا اسے امام زمانہ کا انقلاب بھی ہضم نہیں ہوگا. جسے اسلامی انقلاب ولایت فقیہ اقدامات سمجھ میں نہ آ سکے، اس کا میکینزم سمجھ میں نہ آ سکے، اسے امام کے اقدامات بھی ہضم نہیں ہوں گے، یاد رکھیے گا. تو خدا نے وہ میکینزم دکھا دیا اصحاب کہف کو موت کی نیند سلا کر کے، ایسا ہوگا. ہم سوچتے ہیں یہ انقلاب، یہ دین کیسے ہوگا، کیسے ہوگا، کیسے مقابلہ ہوگا. خدا نے کہا ایسے ہوگا، اسلامی انقلاب کی صورت میں ہوگا. اصل یہ عنایات ہے، امام زمانہ نہ ہو تب جو امام زمانہ نہ ہو محال ہے اسلامی انقلاب کا ہونا. یہ دست قدرت امام نہ ہو، توجہ امام نہ ہو، اصل محال ہے اسلامی انقلاب. اصل مر جانا چاہیے تھا اس اسلامی انقلاب کو، دفن ہو جانا چاہیے تھا. امام خمینی کو جلا وطنی کے زمانے میں شہید کر دیا جاتا، کوششیں کی، گرفتار کیے گئے 2 مرتبہ امام خمینی کو، سب کچھ کیا انہوں نے، لیکن نہیں، کیونکہ امام زمانہ کی توجہ نہیں. کیونکہ یہ فجر ہونے والی ہے جس کی سفیدی آہستہ آہستہ پھیل رہی تھی. ہم نہیں سمجھ رہے تھے کہ یہ فجر جو ہے ایک وقت روشنی میں اور پھر سورج کے آنے سے پہلے جو ہے وہ جو روشنی آ رہی ہے کیسی روشنی ہے. یہ روشنی بتا رہی ہوتی ہے کہ یہ روشنی جو پھیل رہی ہے اذان فجر سے لے کے طلوع آفتاب کے بالکل لمحے سے پہلے، یہ میں سورج کے آنے کی نوید دے رہی ہوں. یہ اسلامی انقلاب نوید ظہور کبریٰ امام زمانہ، یہ 40 سال اسلامی انقلاب کا قائم رہنا، یہ صغرا ظہور ہے امام کا کہ جس میں یہ روشنی پھیل رہی ہے، یہ نور پھیل رہا ہے، یہ ہدایت پھیل رہی ہے، یہ ریزسٹنس، یہ مزاحمت، یہ استقامت، یہ مقاومت جسے آپ کہتے ہیں، یہ بڑھ رہا ہے، عالمی ضمیر بیدار ہو رہا ہے لوگوں کا، فکر و شعور جو حقیقت کروٹ بدل رہی ہے۔ تو انہوں نے کہا یہ جو وقت ہے اس وقت، یہ جو آپ کو حزب اللہ نظر آ رہی ہے، ریسرچ نظر آ رہی ہے، ترقی نظر آ رہی ہے، تیتری رنگ نظر آ رہی ہے، انتفاضہ کی تحریک نظر آ رہی ہے، یمن کے حوثی نظر آ رہے ہیں، آیت اللہ ابراہیم زکزکی کی تحریک نظر آ رہی ہے، عراق کی مرجیت نظر آ رہی ہے، ایران کا اسلامی انقلاب نظر آ رہا ہے، ولایت فقیہ کا کردار نظر آ رہا ہے، یہ سب کیا ہے؟ یہ پوری دنیا میں در حقیقت جو کچھ ایک انقلاب کی پیش خیمہ ہے، یہ سب کیا ہے؟ یہ ظہور صغرا کا آغاز ہے۔ اور انہوں نے کہا کہ اس وقت نظام جمہوری اسلامی، وہ الفاظ میں پڑھوں تاکہ واضح ہو جائے، مل کے درود بھیجیے محمد و آل محمد، قرائن و شواہد اس بات کی علامت ہیں اور یہ ثابت کر رہے ہیں اسلامی انقلاب و اسلامی جمہوریہ ایران کا مقدس نظام، حضرت بقیت اللہ اعظم امام الزمان علیہ السلام کا ظہور صغرا ہے، اور بین الطلوعین حکومت جہانی و امام الزمان۔ بین الطلوعین، طلوعین کسے کہا جاتا ہے؟ ایک طلوع فجر کا ہوتا ہے، فجر صادق اذان کا وقت، اور ایک طلوع آفتاب، اسے دو طلوع کہا جاتا ہے، طلوعین۔ اس لیے کہتے ہیں طلوعین کے درمیان سونا مکروہ ہے، ٹھیک ہے نا؟ تو کہتے ہیں یہ امام زمانہ کی حکومت جہانی کے آغاز سے لے کے، جس کا آغاز ہو چکا ہے، اور امام کے ظاہری طور پر دنیا میں آنکھوں کے سامنے آ جائیں گے۔ امام تو موجود ہے دنیا میں لیکن آنکھوں کے سامنے آ جائیں گے، امام کہیں گے میں مہدی ہوں، میرا ظہور ہو چکا ہے۔ تو یہ جو دو طلوع ہیں، اس کے درمیان جو سفیدی ہے، جو روشنی ہے، جو اجالا ہے، جو نورانیت ہے، وہ اسلامی انقلاب ہے۔ یہاں سے اندازہ، اب یہاں سے اندازہ ہوگا۔ اور اسی مرجع، اسی مجتہد، اسی عارف واصل کا ایک جملہ ہے کہ تمہارے کانوں کی توجہ تمہارے رہبر کے لبوں کی جنبش کے نتیجے میں نکلنے والے الفاظ پر متوجہ ہونی چاہیے، اسی طریقے سے جیسے تمہارے رہبر کے کانوں کی توجہ امام زمانہ کے لبوں سے نکلنے والے الفاظ پر مرکوز ہے۔ اصل مسئلہ حل کر دیا جب رہبر ان سے ملنے گئے، معذرت کے ساتھ جیسے آپ میرے سامنے بیٹھے ہیں نا، تو دو زانو ہو گئے جیسے تشہد میں آپ بیٹھے، انتہائی یا سیدی، سید من، سرور من، سالار من، آغای من، محترم من، مثلا یہ جملے الفاظ، اتنا بڑا مجتہد، اتنا بڑا عارف واصل، رہبر جیسی عظیم شخصیت کے سامنے، الغرض یہ کہ یہ ظہور صغرا ہے جس کا آغاز ہو چکا، اور آج حق و باطل کی نشانی اور مرکز نظام ولایت فقیہ ہے۔ اصل اس میں کوئی دو رائے نہیں ہے، حق و باطل کا معیار اس وقت جو ہے کون ہے؟ نظام ولایت فقیہ، نظام جمہوری اسلامی۔ وہ اہل سنت عالم دین ہیں، وارثی صاحب انڈیا کے، جی شبیر وارثی، انہوں نے جو کہ بالکل صحیح کہا، آج حق و باطل کا معیار جو ہے وہ سید علی خامنہ ہی ہے۔ حقیقت یہی ہے، حقیقت یہی ہے، جس طرح جناب مسلم امام کی نیابت کے ذریعے سے جناب مسلم کا ہاتھ امام کا ہاتھ، اور جناب مسلم کی بیعت امام کی بات، جناب مسلم کا حکم امام کا حکم ہے، اسی طریقے سے آیت اللہ خامنائی اس نیابت سے عامہ کے ذریعے سے وہ اس درجے پہ فائد ہے۔ حق و باطل کا معیار اسلامی انقلاب ہے۔ دو قسم کے لوگ ہیں، کچھ اسلامی انقلاب کے موافق اور حمایت میں ہیں، کچھ لوگ مخالف ہیں۔ کچھ لوگ وہ ہیں جنہیں حقیقت کا علم نہیں ہے، اگر کوئی جانتے بوجھتے عمدن دانستہ باشعور علم آگاہی نالج کے ساتھ اس نظام کی، اس انقلاب کی، اس مرجع کی یا مرجعیت کی کلن نفی کرے گا، دشمنی کرے گا، بولے گا، لکھے گا، کوئی قدم اٹھائے گا، کوئی بٹن دبائے گا، کچھ بھی کرے گا، وہ دشمن اسلام، وہ دشمن امام زمان ہے۔ ایسے دو رائے نہیں ہیں اس میں،
دو رائے نہیں ہیں. اور اس کے مقابلے میں کچھ لوگ ہیں جو انجانے ہیں, جو ان نون ہیں, جنہیں حقیقت کا علم نہیں اور ان کو گمراہ کیا گیا, ان کا حساب الگ ہے. یہ آپ کا کام ہے کہ آپ ان کو اپنی طرف لے کر آئیں, یہ آپ کا کام, یہ آپ کی حکمت عملی تبلیغ ہونی چاہیے کہ آپ ان کو اس طرف لے کر آئیں. الغرض یہ کہ یہ دو قسم کے لوگ ہمارے سامنے ہیں نظام اسلامی, موافق ہیں وہ تو ہیں, لیکن مخالف جو ہیں یا وہ عذر عناد و دشمنی ہے یا عذر جہالت و نادانی ہے. دونوں کا حساب کتاب, دونوں سے رویہ اور اخلاق اور حکمت عملی پالیسی ہماری الگ ہونی چاہیے. یہ ہے ظہور صغرا, اور یہیں سے ہمیں اپنے آپ کو آمادہ و تیار کرنا ہے کہ ہم کس طریقے سے جو ہے وہ اپنے آپ کو اور اپنے کاموں کو منظم کر سکتے ہیں. کہتے ہیں کہ منبع اس کا کیا سر, جہان نیوز نے یہ بات نقل کی ہے, اور کہاں سے نقل کی ہے؟ قانون مہدویت دانشگاہ فردوسی مشہد. مہدویت ایک سینٹر ہے فردوسی مشہد میں, فردوسی یونیورسٹی میں وہاں ایک ریسرچ سینٹر ہے, اس کو قانون مہدویت کہا جاتا ہے دانشگاہ فردوسی کا. یہاں کے کچھ لوگ غالباً بظاہر ایسے معلوم ہوتا ہے, یہاں کے کچھ لوگ شاید گئے ہوں, اب یہ لکھا نہیں ہے, میرا خیال ہے کہ یہاں کے کچھ لوگ گئے ہوں گے وہاں پر ان سے ملنے کے لیے, اور یہ ساری صورتحال پیش آئی ہے. یہاں سے اندازہ ہوتا ہے کہ اتنا بڑا مشتد عارف واصل کس نگاہوں سے دیکھ رہا ہے. لہذا اس کا آغاز ہو چکا ہے. یہ جو آپ کو اس وقت سب کچھ نظر آ رہا ہے, یہ جو ترقی نظر آ رہی ہے, یہ جو ہلچل نظر آ رہی ہے, جو انقلاب نظر آ رہا ہے, یہ در حقیقت امام کے آنے کی خبر ہے. یہ وہ سفیدی ہے, یہ وہ اجالا ہے جو دنیا والوں کی آنکھوں کو کھول رہا ہے, گریجولی دنیا والوں کو متوجہ کر رہا ہے, ضمیر بیدار ہو رہے ہیں, فکریں جنم لے رہی ہیں. یہ سب کیا ہے؟ یہ امام کے آنے کی خبر ہے. ہمیں اور اپنے آپ کو, اور ہمیں اپنے آپ کو تیار کرنا ہے کہ ہم اپنے آپ کو کیسے تیار کرتے ہیں اس ظہور کبریٰ کے لیے, تو جس میں امام ہماری آنکھوں کے سامنے موجود ہوگا. اس لیے کہ یہ اچانک نہیں ہو سکتا, غیبت بھی اچانک نہیں تھی, صغرا کبریٰ اور اس سے پہلے تین اماموں کی زندگی, اسی طرح یہ ظہور ہے. وہ غیبت صغرا کبریٰ میں شامل تھی, یہ ظہور بھی صغرا کبریٰ پر ہے. یہ ظہور صغرا ہے, روشنی پھیل چکی ہے. فجر صادق 11 فروری, یا اس سے بھی پہلے آپ, میں کہوں کہ طلوع ہو چکی ہے, اذان دی جا چکی ہے. اعزان گرامی, ہمیں اپنے آپ کو تیار کرنا ہے. یہ ہے اسلامی انقلاب, یہ اس کی حقانیت, یہ اس کی سچائی کی دلیل. اب ہم یہ طے کرنا ہے کہ ہم نے کیا کرنا ہے, ہم نے کس طریقے سے اپنے آپ کو تیار کرنا ہے, کس طریقے سے کوآرڈینیٹ کرنا ہے, اپنے آپ کو ہمانگ کرنا ہے, تاکہ ہم امام کے سچے سپاہی بن سکیں. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کو اسلامی انقلاب کو سمجھنے اور اس کے تقاضوں پر عمل پیرا ہونے کی توفیق عطا فرمائے. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں اسلامی انقلاب کے حقیقی محافظین میں سے قرار دے, ہمیں نظریہ ولایت فقیہ کے مروجین میں سے قرار دے. خداوندہ اس انقلاب کی, اس نظام کی, اس رہبر فرزانہ کی, اس عظیم رہبر کی جو نعمت بزرگ الہی ہے, اس کی حفاظت فرما, طول عمر و صحت و سلامتی عطا فرما. آیت اللہ سیستانی کو طول عمر و صحت عطا فرما. افواج اسلام کو سربلندی عطا فرما. دشمنان اسلام عالم سامراج کو نصر عطا فرما. جہاں جہاں اسلامی تحریکیں چل رہی ہیں ان کو کامیابی سب گرا فرما. خداوندہ ہمیں امام زمانہ کی زیارت کا شرف عنایت فرما, ہمیں ان کے ظہور کے لیے آمادگی کی تیاری کرنے کی توفیق عطا فرما. ربنا وتقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین. اللهم صل علی محمد. کوئی سوال ہے؟
سوال یہ کہ 329 ہجری کے اندر غیبت کبریٰ کا آغاز ہو رہا ہے, اس وقت سے لے کر جب آپ کے 79 کے اندر انقلاب آ رہا ہے, اس وقت تک ایک بہت بڑا ٹائم گیپ ہے درمیان کے اندر, لیکن ابھی ہم دیکھ رہے ہیں کہ 40 سال کے اندر اتنی زیادہ تبدیلیاں آ گئی ہیں جنہیں ہم ہضم نہیں کر پا رہے ہیں. اب سوال یہ ہے کہ حوزے ہمارے پہلے بھی موجود تھے, خود جس خطے کے اندر ہم بیٹھے ہوئے ہیں, یہاں پہ لکھنؤ کے اندر ایک بڑی مرکزی تھی ہماری, نجف کے اندر تھا, کربلا کے اندر تھا, اور بہت بڑی بڑی شخصیات تاریخ کے اندر رہی. لیکن کیا ہوتا ہے کہ 79 کے اندر آ کر کم سے ہی ایک شخصیت اٹھتی ہے, کیا یہاں اس حوزے کے اندر, نصاب کے اندر کوئی ایسی چیز تبدیل تھی جو ان لوگوں کی سمجھ میں نہیں آئی, یا یہاں پہ کوئی ایک ایسا خاص امر ہوا ہے جو دوسرے حوضوں کے اندر نہیں تھا، دوسری شخصیات کے اندر نہیں تھا؟
دیکھیے 329 سے لے کر آج 1441 ہے، اور اسلامی انقلاب کو 41 سال ہو گئی، یعنی 1400 سال، ٹھیک 1400 سال میں جو ہے نا وہ اسلامی انقلاب آتا ہے، ٹھیک ہے، یعنی 329 سے 1400 سال، 1400 میں 329 نکالیں کتنے بنیں گے؟ میں خود ہی کر لیتا ہوں کیلکولیٹ، کتنے بنیں گے؟ 1400 - 329 1171 سال بنیں گے، ٹھیک، ہاں 1171 سال امام کی غیبت کو ہو چکے ہیں. اس دوام دوران کیا قرآن نہیں تھا، اہل بیت کی تعلیمات تھیں، وہ آمادگی و تیاری نہیں تھی، وہ شعور بیدار نہیں تھا. وہ اگر شعور بیدار ہوتا تو اماموں کو قید نہیں کیا جاتا. امام کی غیبت کے جو اسباب ہیں اس پہ ڈیٹیل میں روشنی ڈالنی چاہیے. جو ہم سنتے ہیں بھائی لوگ تیار نہیں تھے، ظلم سے خدا موسیٰ کو ننگی تلواروں کے چلتی ہوئی ننگی تلواروں کے نیچے سے زندہ نکال سکتا، کیا امام زمانہ کی حفاظت نہیں کر سکتا تھا؟ جو ایک نبی کو مچھلی کے پیٹ سے زندہ نکال سکتا ہے وہ امام زمانہ کی حفاظت پہ قادر نہیں ہے؟ خود یہ سوال ہے، ہے تو پھر کیوں نہیں کیا خدا نے؟ کیا فلسفی ہے اس کے پیچھے، کیا حکمت عملی ہے؟ خود یہ ایک بہت بڑا سوال ہے. یہ جو ہم کہتے ہیں کہ لوگ آمادہ نہیں تھے، وہ کیسے کیوں نہیں آمادہ تھے، کیوں نہیں آمادہ ہو رہے تھے؟ آئمہ موجود تھے، کیوں نہیں ہو رہے تھے؟ آئمہ کام نہیں کر رہے تھے، کر رہے تھے، اپنی ذمہ داری ادا نہیں کر رہے، کر رہے تھے، وہ اس میں شہید ہو گئے، لیکن اس کے باوجود لوگ تیار نہیں ہو رہے تھے. کیوں نہیں تیار ہو رہے؟ تو لوگ تیار نہیں ہو رہے، اب اس کے پیچھے بھی ایک پوری وہ ہے. تو 329 سے لے کر اور 1400 سال تک جو ہے وہ چیزیں تھیں، آمادگی نہیں تھی. لیکن یہاں پہ میں نے ایک تجزیہ کیا تھا اور میں نے کہا تھا کہ نہیں، پاکستان میں بھی، بر صغیر میں بھی وہ انقلابی روح تھی، بیدار تھی، اور یہی وجہ ہے کہ جو افراد اس مرکز سے وابستہ رہے اور مرکز سے وابستہ قوم و نجب سے وابستہ رہے اور یہاں آنے کے بعد انہوں نے یہاں حوضات کی بنیاد رکھی، ان میں آپ دیکھیں گے تحریکیں ہیں. خود یہ ایک بہت بڑا وسیع ایک عنوان ہے کہ ان تمام سالوں میں مدرسے اور مولویوں نے کیا کام کیا ہے، یہ صرف بیٹھ کے روٹیاں کھاتے رہے، مدرسوں میں بیٹھ کے پڑھاتے رہے، چند ضربا یضرب یضرب ضارب ضاربان ضاربان ضاربتن یہ کرتے رہے، یا کچھ اور بھی کیا انہوں نے؟ یہ بہت بڑا ٹاپک ہے، یہ اس پہ گفتگو نہیں چاہیے. اس کی ایک دلیل میں نے دی کہ پاکستان کے علماء ایران کے علماء سے زیادہ پوٹینشیل رکھتے ہیں. اس کی ایک واضح میں 72 میں آئی ایس او بنتی ہے، 79 میں اسلامی انقلاب آتا ہے، کتنے سال کا ڈفرینس ہے؟ 7 سال کا، ٹھیک. آئی ایس او نے اب تھی وہ انقلابی اقدامات کیے ہیں، وہ انقلابی اقدامات جو انقلاب کے 10 سال 15 سال شاید 20 سال کے بعد ہوئے ہیں، وہ آئی ایس او سے وابستہ آئی ایس او کی سرپرستی کرنے والے علماء نے در حقیقت وہ کام انجام دیے. مثلا نماز با جماعت جلوسوں میں آئی ایس او اس کی فاؤنڈر ہے، الحمدللہ. شاید کراچی میں جو پہلی جماعت ہوئی تھی، مولانا محسن نقوی صاحب مرحوم مجتہد المحسن والے، انہوں نے پڑھائی تھی. دیکھیں اس وقت کتنا تھا کہ جو بظاہر مخالف بھی تھے نا، اس کو بھی اپنے ساتھ ملا کے رکھتے تھے. بظاہر ان کے نظریات اس طریقے سے ہمانگ نہیں تھے، لیکن کیا اس زمانے کے جو لوگ تھے وہ حکیم تھے، فہیم تھے، درد رکھنے والے تھے، ان افراد کو اپنے ساتھ لے کر تو پہلی نماز انہوں نے پڑھائی تھی. تو یہ آج اسلامی انقلاب کے 20 سال ہونے کے بعد آیت اللہ حسن قرطبی کہتے ہیں کہ نماز جماعت ہونی چاہیے، جہاں اذان ہو وہاں مصلی بشاد جلوس میں. اس کا مطلب ہے کہ کئی ایسے اقدامات جو ہیں وہ آئی ایس او نے کیے ہیں جو اسلامی، یہ ایک مثال میں دے رہا ہوں. تو پوٹینشیل تھا، کیونکہ یہ لوگ وابستہ رہے ہیں اپنے مرکز سے. اور بھی مثالیں ہیں، لیکن میں یہ کہنا چاہتا ہوں کہ یہ چیزیں رہی ہیں اور تھیں. اب یہ الگ بات ہے کہ لوگ کیوں تیار نہیں ہوئے اور کیا صورت حال تھی، وہ پھر ایک الگ تفصیل ہے. کوئی اور سوال؟
پاکستان کے بیچ میں کہا
देखें, एक होती है मजमुई बात, एक होती है फोकस बात। रहबर ने कई मौके पे पाकिस्तान के आवाम से, पाकिस्तान के तशय्यों से खिताब किया है। अब उसको रिसर्च करके निकाला जाए कि रहबर की क्या तवक्को थी, वो मौजूद है। ऐसा नहीं कि रहबर ने जनाब अपनी खसूसी या अमूमी गुफ्तगू में इस तरफ इशारा न किया है। अगर खसूसी गुफ्तगू में न भी किया किसी हसासियत की वजह से, तो अमूमी गुफ्तगू में किया है। अब इस पर गुफ्तगू होनी चाहिए कि रहबर ने क्या कहा है, रहबर की क्या उम्मीदें हैं यहाँ के आवाम से, यहाँ के खवास से, यहाँ के तालिब इल्मों से। वो अगर हम सिर्फ ये कह के खामोश हो जाएं कि जनाब आई से मेरी आँख का तारा और नूर है, हम बड़े खुश होते हैं रहबर ने कहा है, और आप क्या हैं, कैसे हैं, क्यों हैं, कितने हैं, क्या कर रहे हैं, आप वैसे ही हैं जैसे रहबर ने कहा है। अभी मुझे दो दिन पहले एक फ़ोन आया कि आगा साहब एक कैंप हो रहा है, स्काउट कैंप। अच्छा, आप टाइम दे दें कल या परसों, स्काउट कैंप हो रहा है। मैंने कहा स्काउट इतनी कब से गैर मुनज़्ज़म हो गई, एक हफ्ते से पहले मैं पोस्ट देख रहा हूँ कि कैंप हो रहा है, कैंप हो रहा है, और आप जो है वो दो दिन डेढ़ दिन पहले मुझे फ़ोन करके कह रहे हैं कि आप टाइम दे दें। अच्छा, इतनी गैर मुनज़्ज़म, वो भी स्काउट जो तंजीम नहीं, तंजीम का भी इंतहाई अहम तरीन शोबा स्काउटिंग का शोबा, जो ख़ुद मुनज़्ज़म ज़िंदगी गुजारने की असल प्रैक्टिस है। अब आप सोचें हम वाकई वैसे ही हैं या नहीं हैं। तो बहुत सारे रहबर ने हमारी जिम्मेदारियां लगाई हैं, क्या हम वाकई ऐसे ही हैं? और इस मसले में मेरा आपको बड़ा शदीद इख्तलाफ होगा कि वो तंजीम परस्ती के उनवान पर अगर मैं बोलना शुरू कर दूं तो यहाँ कोई भी नहीं बचेगा मेरे अलावा। और ईसो की पुरानी प्रोग्रेस पर और मौजूदा प्रोग्रेस पर अगर मैं बोलना शुरू कर दूँ, आइंदा आप मुझे नहीं बुलाएंगे। कहने का मकसद ये है कि हमारी जिम्मेदारियां हैं, हम अपनी जिम्मेदारियों को कब अदा किया है। अगर हम में से हर शख्स अपनी जिम्मेदारियों को अदा करने वाला जाए तो हमारी ये सूरत हाल ना हो जो है वह, इससे ज़्यादा मुझे अब ना बुलवाएं वरना मसला हो जाएगा। पर मोहम्मद वाले मोहम्मद सलवात।